अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्ण सार एफएम 94 मेगाहर्जले नेपालगञ्जमा उत्पादन गरेको पश्चिम डायरीमा राकेश मिश्र र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य खबरका शीर्षकहरू।
प्रदेश सभा सांसदको आज सातै प्रदेशमा शपथ हुँदै स्थानीय तहका काम अझै पनि पुरानै शैलीमा, सेवाग्राही निराश।
चार दिनदेखि जारी दाङ बन्द फिर्ता, यातायात रातिबाटै सुचारू, बाँकेको आन्दोलनमा दलहरू मिसिए, आज सर्वपक्षीय छलफल हुँदै।
कालीकोटमा भाइरल प्रकोप, गाउँभरि बिरामी, उपचार अभाव, बाँकेको कोहलपुर र बर्दियाको बासगढीमा महोत्सवको तयारी।
र भारतीय सिमानाका रूपैडियामा सवारी साधनमा कडाई, बर्दिया सीमामा भारतीय पक्षद्वारा 10 गजा मिचेर बस्ती निर्माण।
आहा, कति मिठो तिम्रो हातको चिया!
कति मख पार्न जाने कि?
मख पर्ने कुरा त अर्कै छ। लौ सुन, अब कुमारी ब्याङ्कमा 11% ब्याज पाइन्छ नि, त्यो पनि महिनै पिच्छे।
हो र, कति वर्ष राख्नु पर्ने रहेछ?
वर्ष होइन, दिन, त्यो पनि जम्मा 180 दिन, साथमा मासिक ब्याज भुक्तानी पनि।
आहा, यो त एकदमै मख पर्ने कुरा रहेछ। हामी पनि आजै जाउँ कुमारी ब्याङ्कमा खाता खोल्न।
अब कुमारी ब्याङ्कमा पाउनुहोस् 11% ब्याज दर, 180 दिने विशेष मुद्दती खातामा, विशेषताहरू न्यूनतम मौजदात्रु 1 लाख, मासिक रूपमा ब्याज भुक्तानी। यो योजना व्यक्तिगत तथा संस्थागत दुवै निक्षेपकर्ताहरूमा कुमारी ब्याङ्कको सबै शाखाबाट उपलब्ध छ। यो योजना सीमित अवधिको लागि मात्र। कुमारी ब्याङ्क, सबैका लागि सधैँका लागि।
पश्चिम डायरीको सुरुमा, प्रदेश सभा सांसदहरूको आज झन्डै 1.5 महिनापछि शपथ ग्रहण हुँदैछ र स्थानीय तहका काम अझै पनि पुरानै शैलीमा हुँदा सेवाग्राही निराश भएको सन्दर्भ पनि छ सुरुमा प्रदेश सांसदहरूको शपथ ग्रहणको खबर। साथै प्रदेशका प्रदेश सभामा निर्वाचित सदस्यहरूको अस्थायी मुकाममा पद तथा गोपनीयताको आज शपथ ग्रहण हुँदैछ। संविधान र प्रदेशसभा निर्वाचन ऐन अनुसार निर्वाचित ज्येष्ठ सदस्यलाई प्रदेश प्रमुखले र ज्येष्ठ सदस्यले अन्य सांसदहरूलाई शपथ ग्रहण गराउनेछन्। सरकारले निर्वाचन सम्पन्न भएको 1.5 महिनापछि प्रदेश प्रमुख नियुक्त गरे लगत्तै निर्वाचन आयोगले प्रदेशसभाको अन्तिम नतिजा बुझाएको थियो। आयोगले माघ 24 गते तोकिएको राष्ट्रिय सभा निर्वाचनको कार्यक्रम आजदेखि नै सुरु हुने भएकाले सबै प्रदेशसभा सदस्यको शपथ आजै सम्पन्न गर्नुपर्ने छ, कान्तिपुर दैनिकले खबर छापेको छ। यसैबीच 5, 6 र 7 नम्बर प्रदेशका सांसदको शपथ आज हुँदैछ। 5 नम्बर प्रदेशको अस्थायी राजधानी बुटोल, 6 नम्बर प्रदेशको सुर्खेत र 7 नम्बर प्रदेशको धनगढीमा प्रदेश सांसदहरूलाई शपथ ग्रहण गराउने कार्यक्रम छ। 5 नम्बर प्रदेशका 87 सांसदको शपथ आज बुटोल स्थित उद्योग वाणिज्य सङ्घको सभाहालमा हुनेछ। सांसदलाई शपथ गराउन प्रदेश प्रमुख उमाकान्त झा हिजो साँझ बुटोल आइपुग्नु भएको छ। शपथका लागि प्रदेश प्रमुखले आवश्यक तयारी गर्न जिल्ला प्रशासन कार्यालय रूपन्देहीलाई जिम्मेवारी दिनुभयो भएको थियो। शपथको सबै तयारी पुरा भएको रूपन्देहीका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले जानकारी दिनुभयो। 5 नम्बर प्रदेशमा 87 सांसद छन्। बुटोल उद्योग वाणिज्य सङ्घमा चाहिँ शपथ हुनेछ। त्यस्तै 6 नम्बर प्रदेशमा 40 सांसद छन्। जिल्ला समन्वय समिति सुर्खेतको सभाहालमा शपथ हुनेछ। त्यसै गरी 7 नम्बर प्रदेशमा 53 सांसद छन्। जिल्ला समन्वय समिति कैलालीको सभाहालमै आज शपथ हुनेछ। नागरिक पश्चिमेलीमा शेरबहादुर केसीले बुटोलबाट, नगेन्द्र उपाध्यायले सुर्खेतबाट र दिलबहादुर छत्यालले धनगढीबाट खबर लेख्नु भएको छ।
जनप्रतिनिधि चुनिएको 9 महिना बित्न लाग्दा समेत स्थानीय तहले गति लिन सकेको छैन। चुनाव अघि सिंहदरबारको अधिकार गाउँमै आउने भनी हौसिएका स्थानीय बासिन्दा अब पनि साधारण कामका लागि सदरमुकाममै धाउनु पर्दा निराश छन्। गाउँपालिका र नगरपालिकाबाट उपलब्ध गराउने भनिएको सेवा कागजमै सीमित छन्। नयाँ संरचनामा स्वास्थ्य, शिक्षा, महिला तथा बालबालिका कार्यालय, पशुवन कृषि निकाय लगायतका निकाय स्थानीय तहमा स्थापना हुनुपर्ने संवैधानिक व्यवस्था कार्यान्वयनमा आएको छैन। नेपालगञ्ज उपमहानगरपालिकाभित्रै पनि अझै सरकारी निकाय पुग्न सकेका छैनन्। शिक्षा, स्वास्थ्य, कृषि, सिँचाइ र घरेलु कार्यालयका कर्मचारी खटिए पनि भवन अभावका कारण काम सुरु हुन सकेको छैन। वन नापी मालपोत कार्यालयका कर्मचारीको अत्तोपत्तो छैन। केही सरकारी कार्यालयका कर्मचारी सम्पर्कमा आएका छन् तर कार्यालय राख्न हामीसँग भवन छैन। नेपालगञ्ज उपमहानगरपालिकाकी उपप्रमुख उमा थापा मगरले भन्नुभयो, जसका कारण स्थानीय सरकारबाटै हुने सेवा उपलब्ध गराउन सकिएको छैन। बाँकेको विकट मानिने राप्ती, सोनारी र नरेनापुर गाउँपालिकामा नापी र मालपोत जस्ता कार्यालय स्थापना गरिएका छैनन्। स्थानीयलाई जग्गा सम्बन्धी कामका लागि नेपालगञ्ज धाउनुपर्ने बाध्यता छ। यसो गर्दा दुई दिन खर्च हुन्छ। यस्तै दाङका 10 स्थानीय तहमध्ये पहिलो प्राविधिक कर्मचारी भएका नगरपालिका बाहेक अन्य सबैमा यस्ता कर्मचारीको अभाव रहेको छ। यता बर्दिया सदरमुकाम स्थित मालपोत कृषि वन लगायत कार्यालयका कर्मचारीलाई स्थानीय तहमा खटाइए पनि काममा अटेरी गरिरहेका छन्। अब सबै काम स्थानीय तहबाटै हुने भनिए पनि सेवाग्राही पुरानै संरचनामा जस्तो शास्ति भोगिरहेका छन्। कान्तिपुरमा खबर छापिएको छ।
दुई सातादेखि फैलिएको भाइरल ज्वरोले कालीकोटमा महामारीको रूप लिएको छ। सदरमुकाम स्थित खाडाचक्र नगरपालिकाको 2 र 4 वडामा मात्रै 814 बिरामी भेटिएका छन्। जिल्ला स्वास्थ्य प्रमुख डाक्टर कौशल ओलीले वडा नम्बर 2 मा 270 र वडा नम्बर 4 मा 554 भाइरल ज्वरोका यसलाई फेरि सुन्नुहोस् जिल्ला स्वास्थ्य प्रमुख डाक्टर कौशल अलीले वडा नम्बर 2 मा 270 र वडा नम्बर 4 मा 544 भाइरल ज्वरोका बिरामी भेटिएको जानकारी दिनुभयो। उहाँले दुवै वडामा भाइरलले महामारीको रूप लिएको जनाउँदै बिरामी पर्नेमा अधिकांश बालबालिका रहेको बताउनुभयो। भाइरलबाट 511 बालबालिका र 60 वर्षभन्दा बढी उमेरका 23 बिरामी छन्। तुलाराम पाण्डेले आजको कान्तिपुर दैनिकमा पहिलो पृष्ठमा खबर लेख्नु भएको छ।
प्रदेश 5 को अस्थायी मुकाम दाङलाई तोक्नुपर्ने माग गर्दै 4 दिनदेखि जारी बन्द र हडताल हिजो गैरातीदेखि फिर्ता भएको छ। संयुक्त सर्वदलीय सङ्घर्ष समितिको बैठकले हाललाई बन्द र हडतालका कार्यक्रम स्थगित गरी आन्दोलनको स्वरूप परिवर्तन गर्ने निर्णय गरेको हो। राष्ट्रिय सभा निर्वाचनलाई मध्यनजर गर्नुका साथै निर्वाचन आयोगको आग्रहलाई गम्भीरतापूर्वक लिँदै केही समयका लागि बन्द र हडतालका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको सङ्घर्ष समितिले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। बन्दका कार्यक्रम स्थगित भए पछि लामो समयदेखि पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको सीमा क्षेत्रमा रोकिएका सवारी साधन चल्न थालेका छन्। कान्तिपुरमा खबर छ।
यसैबीच बाँकेको आन्दोलनको समीक्षा र कार्योजनाका विषयमा छलफल गर्न आज बिहान फेरि सर्वपक्षीय बैठक बस्ने भएको छ। हिजो बसेको बैठकले आन्दोलन परिचालनका लागि एमाले, काङ्ग्रेस लगायतका प्रमुख 7 दल सम्मिलित अध्यक्ष मण्डल गठन गरेको छ। यो समितिमा सबै राजनीतिक दलका युवा, विद्यार्थी, महिला, पेसागत सङ्गठन, स्थानीय निकायका प्रमुखहरू पनि सदस्य रहने भएका छन्। 7 दिनमा फेरिने अध्यक्ष मण्डलको पहिलो संयोजक एमाले नेता निरग गुरुङ चुनिनु भएको छ। पेसाकर्मीहरूको सञ्जाल पापड बाँकेका अध्यक्ष बलबहादुर चन्दले यी जानकारी दिनुभयो।
दुई साता अघि मात्र नेपाली ई रिक्सा रूपेडिया जान रोक लगाएका भारतीय अधिकारीले हिजोदेखि नेपाली 2 पाङ्ग्रे र 4 पाङ्ग्रे सवारी साधन समेत प्रवेशमा कडाई थपेका छन्। नेपाली क्षेत्रमा प्रवेश गर्दा भन्सार कार्यालयले भारतीय नम्बरका सवारी साधनको विवरण सङ्कलन गरेर अनुमति पत्र दिए झैँ भारतीय एसएसबीले अभ्यास अघि बढाएको हो। हिजो रूपेडिया गएका नेपाली सवारी साधनलाई 10 गजासम्मै लामबद्ध गरेर रूपेडिया एसएसबीले इन्ट्री गरेको छ। भारतीय सुरक्षा अधिकारीले 26 जनवरी अर्थात् गणतन्त्र दिवसलाई मध्यनजर गर्दै सीमा क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारेको प्रतिक्रिया दिएको छ। यस्तै भारतीय गुप्तचर एजेन्सी एनआइएले भारत सरकारलाई पेश गरेको एउटा अडियो टेपमा काठमाडौँमा केही व्यक्तिहरू पाकिस्तानी सर्कलमा रहेको देखाएपछि सीमा क्षेत्रमा सतर्कता बढाएको भारतीय अधिकारीहरूले बताएका छन्। दैनिक नेपालगञ्जमा खबर छ।
बर्दियाको कालाबन्जर र रत्नापुर गाउँसित जोडिएको नेपाल भारत 10 गजा क्षेत्रमा अतिक्रमण बढेको छ। भारतीय सडक विभागले सीमा स्तम्भ 61 स्थित 10 गजामा पक्की सडक निर्माण गरेको छ। भारतीय नागरिकले पनि घर निर्माण गरी निर्बाध ढङ्गले व्यापार गर्दै आएका छन्। बर्दिया प्रशासनले यसबारे खोजी नगरेको गुनासो स्थानीयको छ। 2037 सीमामा बाक्लो जङ्गल थियो, अहिले त्यहाँ अतिक्रमण गरेर 1 किलोमिटर उत्तरतर्फ 10 गजा कायम गरिएको गुलरिया नगरपालिका छका एरसाद अहमद अन्सारीले बताउनुभयो। कमल पन्थीले कान्तिपुरमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा नौ बुधे घोषणापत्र जारी गर्दै बर्दियाको बढैया तालमा आयोजित तेस्रो राष्ट्रिय थारू साहित्यिक मेला सकियो लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
गाई भैंसी पालक किसानहरूका लागि अत्यन्त जरुरी जानकारी।
दुधालु पशुहरूमा लाग्ने थुनेलो रोगले दुधको उत्पादन घटाउने हुनाले किसानहरूलाई आर्थिक हिसाबले निकै क्षति पुर्याउँछ। जथाभावी एन्टिबायोटिक्सको प्रयोगले पशु तथा मानव स्वास्थ्यमा समेत नकारात्मक असर पार्दछ भने दुध राम्ररी उमालेर नखाएमा मानिसमा क्षयरोग, ब्रुसेलोसिस, झाडा पखाला जस्ता रोगहरू देखिन सक्छ।
थुनेलो रोग लाग्न नदिन ध्यान दिनुपर्ने कुराहरू।
गोठ सधैँ सुक्खा र सफा राख्ने।
दुध दुहुने व्यक्तिले नियमित रूपमा नङ काटी साबुन पानीले हात धोएर मात्र दुध दुहुने।
दुध दुहुनु अगाडि थुन र कल्चौडो सुक्खा कपडाले पुछ्ने।
दुध दुहुने र ढुवानी गर्ने भाँडा राम्ररी पखालेर घाममा सुकाउने।
दुध दुहिसकेपछि पोविडिन आयोडिन 9 भाग र ग्लिसरिन 1 भाग मिसाएर बनाएको औषधिको झोलमा प्रत्येक थुन चोप्ने र त्यसपछि पशुलाई घाँस पराल दिई कम्तीमा 20 मिनटसम्म बस्न नदिने
र पशुमा थुनेलोको समस्या देखा परेमा तुरन्त प्राविधिकसँग उपचार गराउने।
USAID को आर्थिक सहयोगमा हेफर इन्टरनेसनल नेपाल र पशु सेवा विभागको सहकारीमा सार्वजनिक हितका लागि प्रसारित सन्देश।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंचर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, FNAC, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, IVP, UVP सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुट व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके।
फोन नम्बर 081-414-007 र 98-482-63-399।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-528-011-528-012।
यो कृष्ण सार FM
94 MHz, कृष्ण सार जत्तिकै तेज।
कृष्णसार FM 94 MHz नेपालगञ्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार FM .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी, छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
नौबुधे घोषणापत्र जारी गर्दै बर्दियाको बढिया तालमा आयोजित तेस्रो राष्ट्रिय थारू साहित्यिक मेला हिजो सकिएको छ। थारू भाषालाई लेखापढी र सरकारी कामकाजको भाषाको मान्यता दिनुपर्ने, बोलचालका सबै भाषालाई राष्ट्रभाषा बनाउनुपर्ने लगायतका माग घोषणापत्रमा उल्लेख छ। थारू लेखक सङ्घले साहित्यिक मेला आयोजना गरेको थियो। थप जानकारी दिन सङ्घका अध्यक्ष कृष्णराज सरभारी अहिले हाम्रो टेलिफोन सम्पर्कमा हुनुहुन्छ। कृष्णजी, थारू साहित्य मेला यहाँहरूले 2 दिने बर्दियामा आयोजना गर्नुभयो, खास के का लागि गर्नुभएको यो साहित्य मेला?
यो चाहिँ थारू भाषा साहित्यको प्रवर्धन होस् भन्ने हेतुले गरिएको हो। पहिलो मेला हामीले दाङमा गरेका थियौँ, दोस्रो कैलाली, अहिले तेस्रो चाहिँ बर्दियामा भएको छ। चौथो चाहिँ थारू भाषा साहित्यिक मेला हामीले रूपन्देहीमा गरेर निर्णय गरेका छौँ।
हजुर, के भयो यो साहित्य मेलामा?
यो साहित्य मेलामा 13 वटा किताबको विमोचन भएको छ थारू भाषाकै। त्यसै गरिकन हामीले नौबुधे घोषणापत्र जारी गरेका छौँ र थारू लेखक सङ्घको चाहिँ पुनर्गठन भएको छ। हाम्रो 21 सदस्यीय नयाँ कार्य समिति बनाएका छौँ।
हजुर, कसको अध्यक्षतामा?
यो मेरै अध्यक्षतामा भएको छ, कृष्ण सरबारीकै अध्यक्षमा भएको छ।
हजुर, अनि कृष्णजी, जस्तो अब यहाँहरूले चाहिँ पछिल्लो केही वर्षदेखि यस्तो राष्ट्रिय खालको कार्यक्रम पनि गरिराख्नु भएको छ, विभिन्न पुस्तकहरू पनि अहिले प्रकाशन भइराखेका छन् थारू भाषामा, नेपाली समग्र साहित्यको हेर्दाखेरि चाहिँ थारू साहित्यको स्थान कहाँनिर देख्नुहुन्छ यहाँ?
अब अहिले अन्य भाषाको तुलनामा, नेपाली बाहेक अन्य भाषाको तुलनामा त हाम्रो स्थिति अलिकति प्रसिद्ध नै छ। तर हामीले आफ्नै प्रयासले मात्रै यसमा हात हाल्न सकेको छौँ, सरकारी सेवा हाम्रै छैन। जस्तै अब नेपाल प्रज्ञा प्रतिष्ठान छ, त्यसले जम्मा दुईवटा किताब मात्रै प्रकाशन गरेको छ थारूहरूको लागि। जस्तै फणिश्याम थारूको लोकसाहित्य र थारू लोकसाहित्य र चारबार भन्ने छ, र अहिले मेरो थारू साहित्यको इतिहास भन्ने किताब प्रकाशन गऱ्यो। त्यो दुईवटा बाहेक अरू केही पनि प्रकाशन भएको छैन। अनि साझा प्रकाशनबाट थारू थारू व्यक्तिले थारूकै बारेमा लेखेको थारू भाषा सिकौँ भन्ने महेश चौधरी र मैले लेखेको किताब छ, त्यो बाहेक अन्य केही पनि छैन।
भनेको हजुर, सरकारी सहयोग कम हुनाले चाहिँ थारू साहित्यले खोज अहिले भनौँ न जति प्रगति गर्नुपर्ने त्यति हुन नसक्या भन्ने यहाँको निष्कर्ष?
हजुर, निश्चय पनि, किनकि अब व्याकरण भयो, शब्दकोश भयो, जो चाहिँ हाम्रो मानक भाषाको लागि नचाहिने कुरा हो, त्यो चाहिँ सरकारी प्रयासबाट हामीले चाहिँ पाएनौँ। त्यसबाहेक अब अन्य भाषाका पत्र पत्रिकाहरू प्रज्ञा प्रतिष्ठानले निकाल्छ मातृभाषामै, त्यो चाहिँ थारू भाषामा अझै पनि निकाल्न सकेको उदाहरण छैन।
कृष्णजी, जस्तो यो सरकारी सहयोग कमी छ, यो एउटा समस्या, मुख्य समस्या भयो। यो बाहेक जस्तो थारू भाषाका पाठकहरूको कमी या अरू केही थारू साहित्यमा चाहिँ थारू युवाहरूको सहभागिताको कमी, अरू केही समस्याहरू हुनसक्छन् यस्ता?
निश्चय पनि, निश्चय पनि। जस्तै अब धनगढीबाट पौरा दैनिक निस्किन्छ, कमसेकम थारू भाषामा पौरा दैनिक निस्किएपछि आफ्नै भाषामा पढ्ने बानी परेपछि बल्ल कार्यालयतिर थारू भाषाको पत्र पत्रिका किताब पढ्ने बानी पर्न थालेको छ। तर अन्य जिल्लाको हकमा त्यो निकै कम छ। अब दाङ जिल्लामा सन्तोष दैले लोवर अग्रासन पत्रिका निकाल्नुहुन्छ, त्यहाँ पनि ठिकठिकै छ। तर जसरी हामीले मौखिक रूपमा यसलाई प्रयोग गर्छौँ, तर लिखित रूपमा यसको चाहिँ अभ्यास कम भएकोले अझैसम्म पत्र पत्रिका पढ्ने बानी या किताब किनेर पढ्ने बानी या अभिभावकले आफ्नो केटाकेटीलाई ल यस्तो किताब पनि निक्लेको छ, यसले पनि बौद्धिक ज्ञान खुराक दिन्छ भनेर किनेर लगिदिने बानीको विकास भएको छैन।
हस् हस् कृष्णजी, यहाँलाई धेरै धन्यवाद, हामी समाचारमा छौँ। उहाँ हुनुहुन्थ्यो थारू लेखक सङ्घका अध्यक्ष कृष्णराज सरबारी। हिजो बर्दियामा नौबुधे घोषणापत्र जारी गर्दै तेस्रो राष्ट्रिय थारू साहित्यिक मेला सकिएको छ, सो विषयमा हामीसँग कुराकानी गर्दै।
बर्दियाको चिनारीको लागि बाँसगढी महोत्सवले महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने आशा रहेको महोत्सव आयोजकले जनाएको छ। महोत्सवले बर्दिया जिल्लाको विशेषता, मौलिकता, पहिचान र सम्भावनाको उजागर गर्दै क्षेत्रीय, राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा व्यापक प्रचार प्रसार र पहिचान गराउने महोत्सव मूल आयोजक समितिका संयोजक कटक बिसीले बताउनु भएको छ। यस्तै कोहलपुर उद्योग वाणिज्य सङ्घले यही माघ 26 गतेदेखि फागुन 8 गतेसम्म सञ्चालन हुने महोत्सवबाट करिब 6 करोड बराबरको आर्थिक कारोबार गरी आम्दानीमा रु 80 लाख बचत गर्ने अनुमान रहेको दावी गरेको छ। कोहलपुर उद्योग वाणिज्य सङ्घको मुख्य आयोजनामा देश निर्माणमा कृषि, जडीबुटी उद्योग र व्यापारको आवश्यकता, व्यावसायिक हितसँगै सामाजिक एकता भन्ने मूल नारा राखेर कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव 2074 जानकारी गराउन हिजो पत्रकार सम्मेलनमा कोहलपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष चक्रबहादुर अधिकारीले बताउनुभयो। मिसन टुडेमा खबर छ।
खाद्य संस्थानले कर्णाली क्षेत्रबाट सिमी, फापर र मास खरिद गर्न थाले पनि बजारीकरण नहुँदा 100 क्विन्टल गोदामै थन्किएको छ। ढुवानी अनुदानमा कर्णालीमा चामल बिक्री वितरण गर्दै आएको संस्थानले केही वर्ष यता त्यहाँका उत्पादन खरिद गर्न थालेको हो। हिमाली भेगको पौष्टिक तथा अर्ग्यानिक सिमी फापरको पर्याप्त प्रचार प्रसार नहुँदा बिकेको छैन। खाद्य संस्थानको काठमाडौँको थापाथली स्थित गोदाममा 900 क्विन्टल सिमी र 700 क्विन्टल फापर नबिकेर थन्किएको छ। जनक नेपालले कान्तिपुरमा खबर लेख्नु भएको छ।
बाँकेको रातिपारी नरैनापुर गाउँपालिकामा टेन्डर दर्ता गर्ने विषयमा विवाद उत्पन्न भएको छ। सिलबन्दी बोलपत्रको माध्यमद्वारा गाउँपालिका कार्यालयले 12 सडक नाली र तटबन्ध निर्माण सम्बन्धी कार्यका लागि 1 अघि टेन्डर आह्वान गरेको थियो। गाउँपालिकाले शुक्रबार मध्याह 12 टेन्डर दर्ता गर्ने समय अवधि कायम गरे पनि अन्तिम समयमा विवाद उत्पन्न भएको छ। सद्भावमा खबर छ।
सरकारले जग्गा र जग्गाधनीको विवरण समेटिएको पुरानो लालपूर्जा विस्थापित गरी स्मार्ट लालपूर्जा कार्ड वितरण गर्ने गृह कार्य अघि बढाएको छ। पहिलेका लालपूर्जाको कागज गुणस्तरीय नभएको, मसी खोलिने र जग्गाधनीको तस्विर प्रष्ट नभएको जस्ता आम गुनासा स्मार्ट लालपूर्जाले सम्बोधन गर्ने अपेक्षा मन्त्रालयले गरेको छ। यसका लागि भूमि सुधार मन्त्रालयले प्रारम्भिक सम्भाव्यता अध्ययन पूरा गरिसकेको जनाएको छ। सुरेश राज नेउपानेले कान्तिपुरमा खबर लेख्नु भएको छ। पश्चिम डायरीमा बर्दियावासीलाई सडक कालोपत्रे नहुँदाको शास्ति,
पानी आयो भने बर्खामा एकदमै हिलो हुन्छ, खेतै रोप्नुपर्ने स्थिति हुन्छ आफ्नो दोकान अगाडि, अब पानी नपर्दाखेरि धुलै धुलो हुन्छ पुरा।
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय बागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय बागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि, सम्पर्क नम्बर 98-483-5523।
यो कृष्ण सार एफएम
94 MHz, कृष्ण सार जत्तिकै तेज।
कृष्ण सार एफएम 94 MHz नेपालगञ्जको उत्पादन पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि प्रसारण भइरहेको छ। यसका साथै कृष्णसार fm.org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। स्थानीय निकायमा जनप्रतिनिधिहरू आएको करिब 7 पुग्न लाग्यो, तर बर्दियाको गुलरिया नगरपालिकाको हुलाकी सडक अझै मर्मत समेत हुन सकेको छैन। सडक मर्मत नहुँदा त्यहाँका बासिन्दा र सवारी चालकहरूलाई हैरानी छ। सहकर्मी अनुज थारूले यसै विषयमा स्थानीयहरूको प्रतिक्रिया संकलन गरी पठाउनु भएको छ। सुनौ आजको जनआवाज।
मेरो नाम नदिम हाशमी, घर यहीँ गुलरिया, वार्ड नम्बर 5। समस्या त धेरै छ यहाँ, धुलो खाने, ढुङ्गा खाने। 5-6-8 हुन लागेको रोड बनाउन भनेको अझैसम्म न ठेकदारले वास्ता गरेछन् न यहाँका जनप्रतिनिधिहरूले वास्ता गरेछन्। हिँड्दाखेरि बाटो अप्ठ्यारो छ, अब कतै खाल्टा छ, बर्खामा पनि धेरै अप्ठ्यारो पनि हुन्छ यहाँ। त्यसले गर्दाखेरि चाहिँ अब छिटै बन्यो भने हाम्रो गुलरियाको विकास हुन्थ्यो, तारातालको पनि विकास हुन्थ्यो, कोटियागारको पनि विकास हुन्थ्यो। त्यसले गर्दाखेरि अब हालचाल यो छिटै बनिहाल्यो भने सबै जनतालाई फाइदा हुने हो।
मेरो नाम पुष्प पाण्डे, घर यहीँ गुलरिया हो। अब रोड खराब हुँदा त समस्या त परिहाल्छ होइन, गुलरियाको नगरपालिका भन्दा पनि नरकपालिका भन्ने जस्तो छ। नगरपालिका नै नरकपालिका, बाहिर बाहिर ठाउँमा हेर्नु होइन, बिजहरू भइरहेछ, अरू विकासहरू भइरहेछ, तर हाम्रो गुलरियामा चाहिँ खै अब नेताहरूले विकास गर्नु भएको छैन के अरे। जहाँसम्म हामीलाई लाग्छ अरू 5-6 सायद रोड बन्छ होला होइन, आशा गरौँ।
मेरो नाम राहुल जेसवाल, घर राजापुर।
गाडी चलाउँदाखेरि हामी बाध्यतालाई पनि एकअर्कालाई गाडी टप्नुपर्छ, यो बाटोमा अगाडि गाडी धुलो उडाउँदै जान्छ, पेसेन्जरले धुलो भयो भन्छन्, ठाउँ ठाउँमा फेरि तपाईँको खाल्टो खुल्टो, पेसेन्जरलाई कोही डेलिभरी केस हुन्छ, कोही कस्तो केस हुन्छ, पछाडि मान्छे माथि ठोक्की नपुग्छ, कसैको टाउको फुट्यो, हामीले नै औषधि गराउनु परिरहेछ।
मेरो नाम जानकी छेत्री, घर यही गुलरिया। मैले फलफुल पसल गर्छु, अब यही रोडमा बस्छु, यही बाटोको धुलो खान्छु, यही धुलो हिलो, पानी आयो भने बर्खामा एकदमै हिलो हुन्छ, खेतै रोप्नुपर्ने स्थिति हुन्छ आफ्नो दोकान अगाडि, अब पानी नपर्दाखेरि धुलै धुलो हुन्छ पुरा। अब यो बाटो चाहिँ जे जसरी हुन्छ छिटो बनाइदिएमा हामीलाई खुसी लाग्ने छ।
मेरो नाम चाहिँ भद्र बस्याल, कालिका शीतला बजार हो मेरो घर चाहिँ। म यहाँ गुलेरियामा अटो चलाउँछु। अटो चलाउँदाखेरि निकै समस्याहरू छ सर, अनि यो रोड गुलेरिया भ्यालीभित्र हेर्नुहोस्, रोड एकदमै खराब छ, स्लोली तरिकाले चलाउनु पर्ने हुन्छ। अनि यहाँ खैरापुर जाँदाखेरि ठुल्ठुला खाल्टाहरू छन्, गाडीहरू धेरै पल्टिने डरहरू हुन्छ, कति पल्टिएको पनि छ गाडीहरू, बहुत समस्याहरू छ। जनप्रतिनिधिहरू आएबाट अहिले कुनै त्यस्तो महसुस गरिएको छैन, पछि खै अब विकास हुन्छ कि भन्ने आशा चाहिँ छ, तर त्यो महसुस अहिलेसम्म केही पनि छैन।
कैलालीबाट अवैध रूपमा ठुलो परिमाणमा ढुङ्गा निकासी भइरहेको छ। कर्णाली नदी किनारबाट सङ्कलन गरी ढुङ्गा बर्दियातर्फ निकासी भइरहेको पाइएको छ। अनियन्त्रित रूपमा ढुङ्गा बालुवा निकासी हुन थालेपछि जिल्लाका सबै स्थानीय तहले रोक लगाउन माग गर्दै जिल्ला समन्वय समितिलाई आग्रह गरेका थिए। सबै स्थानीय तहले जिल्लामा ढुङ्गा बालुवाको अभाव हुन सक्ने भन्दै समन्वय समितिलाई निकासीमा रोक लगाउन माग गरेका हुन्। नागरिकमा खबर छ।
मध्यपहाडी लोकमार्ग अन्तर्गत पश्चिम रुकुमको चौरजहारी र जाजरकोटको कुदु जोड्ने भेरी नदीको पुल निर्माण सुरु भएको पाँच वर्षसम्म अलपत्र परेको छ। पुलको जग निर्माण समेत अहिलेसम्म पुरा भएको छैन। पुल निर्माणमा ढिलाइ हुँदा लोकमार्गको रुकुम जाजरकोट खण्ड पनि अधुरै छ। भीमबहादुर सिंहले कान्तिपुरमा खबर लेख्नु भएको छ।
सदरमुकाम आसपासका दर्जन बढी वन क्षेत्रमा एक सातादेखि लागेको डडेलो अझै निभेको छैन। यो मुगुको खबर हो। छायानाथ रारा नगरपालिकाभित्रका विभिन्न सामुदायिक वन तथा राष्ट्रिय वनमा डडेलो लागे पनि सम्बन्धित निकाय मौन रहेको स्थानीय आक्रोशित छन्। वनमा डडेलो लाग्ने समय फागुनदेखि भए पनि यो वर्ष पुसदेखि नै सुरु भएको छ। नागरिक पश्चिमेलीमा मुन मल्लले खबर लेख्नु भएको छ।
रुकुमको आठ बिस्कोट नगरपालिका भरका सामुदायिक विद्यालयले आगामी शैक्षिक सत्रदेखि गणित विज्ञान विषय पनि अङ्ग्रेजी माध्यममै पढाउने भएका छन्। नगरपालिकाका 61 विद्यालयले कक्षा एकदेखि तीनसम्मका विद्यार्थीलाई गणित र विज्ञान विषय पनि अङ्ग्रेजी माध्यममै पढाउने निर्णय गरेका हुन्। आजको कान्तिपुरमा खबर छापिएको छ।
स्थानीय सरकार सञ्चालनका लागि कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले 8 ऐन नियमावली र कार्यविधि निर्माण गरेको छ। प्रथम नगरसभाबाट ऐन नियमावली र कार्यविधि पारित गरी कार्यान्वयनमा ल्याइएको हो। पश्चिम टुडेमा खबर छ।
मुगुको खबरमा सोरु गाउँपालिकाको कार्यालय कहाँ राख्ने भन्ने विषय अझै अन्यलमा छ। कुलाहा र सोरुकोट मध्ये कहाँ राख्ने भन्नेबारे जनप्रतिनिधिबीच विवाद बढ्न थालेका कारण भवन बनाउन छुट्याइएको 1 करोड रुपियाँ फ्रिज हुने सम्भावना पनि बढेको छ। त्यस्तै सल्यानको खबरमा कपुरकोट गाउँपालिकाका खेतबारीको माटोमा अम्लीयपन अधिक पाइएको छ। गाउँपालिकाको सहयोगमा उन्नत कृषि केन्द्र कपुरकोटले सञ्चालन गरेको माटो परीक्षण शिविरमा अम्लीयपन बढी भएको पाइएको कान्तिपुरले खबर छापेको छ।
जाजरकोट जिल्लाको नलगाड नगरपालिका 3 कैनास्थित सूर्योदय माध्यमिक विद्यालयले लामो समयसम्म पनि सिनियर शिक्षकलाई प्रधानाध्यापक नबनाएको भन्दै जिल्ला शिक्षक कार्यालयले खाता रोक्का गरेको छ। विद्यालयमा योग्यता पुगेका सिनियर शिक्षक हुँदाहुँदै पनि तल्लो तहका शिक्षकलाई करिब 1 वर्षदेखि निमित्त दिएर राखेको र कार्यालयको निर्देशन अटेर गरेकाले कारवाही स्वरूप खाता रोक्का गरिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ। अन्नपूर्ण पोस्टमा खबर छ।
नेपालगञ्जको बागेश्वरी मन्दिरभित्र बसेर असहायको नाममा पेसा व्यवसाय चलाउँदै आएका माग्नेहरूलाई सार्न थालिएको छ। बागेश्वरी मन्दिरमा बसेर मदिरा लगायत नशालु पदार्थका लागि असहायको स्वाङ गर्ने 50 बढी माग्नेहरूलाई माग्नेहरूले बागेश्वरी मन्दिर छाडेका छन्। जम्मा 70 जना मध्ये 50 जना भिखारी नै रहेको र उनीहरूको घर परिवार समेत रहेको तथ्य बाहिर आएपछि पहल सुरु भएको हो। मन्दिर परिसरमा 70 बढी भिखारी असहाय र अपाङ्गहरूको जमघटले मन्दिर आवागमन गर्ने श्रद्धालु र पर्यटकमा नकारात्मक प्रभाव पारेपछि मन्दिर व्यवस्थापन समितिले असहायहरूलाई व्यवस्थापन गर्ने योजना अघि सारेको हो। दैनिक नेपालगञ्जले खबर छापेको छ।
सुर्खेतको वीरेन्द्रनगर नगरपालिका पहिलो स्थानीय तहका रूपमा पूर्ण खोप सुनिश्चितता नगर घोषणा भएको छ। वीरेन्द्रनगरका सबैवटा पूर्ण खोप युक्त वडा घोषणा भएपछि हिजो एक कार्यक्रमका बीच वीरेन्द्रनगरलाई पूर्ण खोप सुनिश्चितता नगर घोषणा गरिएको हो। अब 1 महिनाभित्रै सुर्खेत जिल्लालाई नै पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गरिने जिल्ला जनस्वास्थ्य प्रमुख धीरजङ शाहले बताउनुभयो।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
प्रदेश सभा सांसदको आज सातै प्रदेशमा शपथ हुँदै स्थानीय तहका काम अझै पनि पुरानै शैलीमा, सेवाग्राही निराश।
4 दिनदेखि जारी दाङ बन्द फिर्ता, यातायात रातिबाटै सुचारू, बाँकेको आन्दोलनमा दलहरू मिसिए, आज सर्वपक्षीय छलफल हुँदै।
कालीकोटमा भाइरल प्रकोप, गाउँभरि बिरामी, उपचार अभाव, बाँकेको कोहलपुर र बर्दियाको बाँसगढीमा महोत्सवको तयारी।
र भारतीय सिमानाका रूपैडियामा नेपाली सवारी साधनमा कडाई, बर्दिया सीमामा भारतीय पक्षद्वारा 10 गजा मिचेर बस्ती निर्माण।
पश्चिम डायरी कृष्णसार एफएम .org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला वा स्मार्टफोन प्रयोगकर्ताले कृष्णसार एफएमको मोबाइल एप्सबाट पनि सुन्न सक्नुहुन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै राकेश र म तुला बिदा हुन्छौँ। आज माघ 7 गते आइतबार, जनवरी 21 तारिक। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार